Okay. आज पहिलो तिमोथी एक को 8 देखि 11 सम्मका पदहरू हामी हेर्नेछौँ, अनि सर्वप्रथम म यसलाई पढ्न चाहन्छु। पहिलो तिमोथी 1:8। हामी जान्दछौँ कि यदि कसैले उचित रूपले पालन गर्यो भने व्यवस्था असल छ। हामी यो पनि जान्दछौँ कि व्यवस्था असल मानिसको निम्ति होइन, तर व्यवस्था भङ्ग गर्नेहरू र अनाज्ञाकारीहरूका निम्ति भक्तिहीन र पापीहरू, अपवित्र र दूषितहरू, पितृघातक र मातृघातकहरूका निम्ति, ज्यानमाराहरूका निम्ति, व्यभिचारीहरूका निम्ति, पुरुषगामीहरूका निम्ति, अपहरणकारीहरूका निम्ति, झुटा बोल्नेहरूको निम्ति, झुटा गवाही दिनेहरूको निम्ति र सत्य सिद्धान्तका विरुद्धमा भएका अरू यस्तै कुराहरूको निम्ति हो। अनि 11 पद, यो मलाई सुम्पिएको परम धन्य परमेश्वरको महिमित सुसमाचार अनुसार छ। अनि वास्तवमा आजको मुख्य विषय पनि यो 11 पदमा छ। हामीले 9 र 10 पदको कुरा पनि अलिकति हेर्छौँ। अस्तिको हप्ता तपाईँलाई अलिकति छोएको थिएँ, विशेष गरिकन व्यवस्था कस्तो खालको मान्छेहरूको निम्ति हो। अनि यो हामीलाई थाहा नभएको कुरा होइन, किनभने हामी त्यही जीवनबाट येसुमा विश्वास गरेर नयाँ जीवनमा जन्मिएर परमेश्वरको वचनअनुसार जिउने मानिसहरू, फेरि त्यही कुराहरू जो अविश्वासीहरूले गर्छन् अथवा जीवन नपाएकाहरूले जो धर्मी होइन उनीहरूले गर्छन्, त्यो कुराहरूको सम्बन्धमा हामीले प्रश्न बुझ्नु जरुरी छ। अनि हाम्रो जीवनमा व्यवस्था पालन गर्ने कुराको अर्थ के हो, यो कुरा हामी हेर्न लागिरहेका छौँ। अस्ति मैले तपाईँलाई भनिसकेको छु, यो पास्टोरल लेटर अथवा यो पास्टरीय पत्रहरू, जो 3टा पत्र, पहिलो, दोस्रो तिमोथी अनि तितस, हामीले यसलाई गहिरो प्रकारले हेर्ने प्रयास गरिराखेका छौँ। अनि पहिलो कुरा चाहिँ, वास्तवमा क्रिस्चियन जीवन जिउने एउटा सिद्धान्त, अनि अङ्ग्रेजीमा एउटा शब्द छ, साउन्ड डक्ट्रिन भन्छ। त्यसकारणले यो हरेक कुरा चाहिँ परमेश्वरको, कहिलेकाहीँ के हुन्छ भने नि, विश्वास गरेपछि सिद्धि हो, अनि त्यति धेरै गहिरो रूपमा हामीले बुझिरहनु जरुरी छैन भने जस्तो हामीलाई महसुस हुन्छ। हामी त्यति धेरै ध्यान दिँदैनौँ, विश्वास गर्यो, मुक्ति पायो, सिद्धि हो, तर त्यसो होइन। परमेश्वरको वचनमा हाम्रो जीवन कसरी परमेश्वरमा पवित्र हुँदै जान्छ, परिपक्व हुँदै जान्छ, येशूको स्वरूपमा बदल्दै जान्छ, यो कुरा एकदम गहिरो कुरा छ। त्यसकारण त्यो सबै कुरा बुझ्न जरुरी छ। त्यसैले पावलले तिमोथीलाई एफिसीको मण्डलीमा, जो तिमोथीको सेवा त्यहाँ घुसेको गलत प्रवृत्ति, एफिसीको मण्डली हामीले भनिराखेका छौँ एकदमै पर्फेक्ट जस्तै मण्डली थियो, धेरै धेरै कुरामा असल, तर पनि तिनीहरूको बिचमा समस्या आएको थियो। त्यो समस्याको समाधानको लागि पावलले तिमोथीलाई जिम्मा दिएर त्यहाँ पठाउँछन्। जुन मण्डलीमा एल्डरहरू पुरै सेट स्थापित सबै कुरा, किनभने पावलले वर्षौँसम्म शिक्षा दिएर सिकाएका परिपक्व मान्छेहरू त्यहाँ थिए, र पनि त्यस्तो ठाउँमा चाहिँ झुटो शिक्षा र खराब प्रवृत्ति चाहिँ सुरु भएको थियो। त्यही कारणले जहिले पनि मण्डलीमा चाहिँ परमेश्वरको त्यही साउन्ड डक्ट्रिन भन्छ नि। अनि 11 पदमा हामीले यहाँ हेर्दै थियौँ, 11 पदमा के लेखेको छ भनेदेखि, यो मलाई सुम्पिएको परम धन्य परमेश्वरको महिमित सुसमाचार अनुसार छ, यो व्यवस्था। त्यसकारणले व्यवस्था चाहिँ सुसमाचार, जसले बुझेर त्यस अनुसार जिउँछ उसको जीवनमा व्यवस्था पुरा भएको हुन्छ। अनि आज हामीले त्यही सम्बन्धी कुरा अलिकति हेर्छौँ। तर यहाँनिर दस पदमा पहिलो तिमोथी 1:10 भन्दा छु, त्यहाँनिर के लेखा छ भने व्यवस्था भङ्ग गर्नेहरू सम्बन्धी व्यभिचारीहरू पुनर् के भन्छ पुरुषगामीहरू अपहरणकारीहरू झुटा बोल्नेहरू अनि झुटा गवाही दिनेहरू सत्य अनि यहाँनिर छ र सत्य सिद्धान्तका विरुद्धका अरू कुनै कुराहरूका निम्ति हो, सत्य सिद्धान्तको विरुद्ध। त्यसैले मण्डली सही प्रकारले परमेश्वरको इच्छा अनुसार सञ्चालित हुनु, मण्डली स्वास्थ्य आत्मिक रूपमा सही ठाउँमा परमेश्वरको सङ्गतिमा निरन्तर हुने कुरामा चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ यो सही सिद्धान्त, सत्य सिद्धान्त, साउन्ड डक्ट्रिन हो। यो कुरा जहिले पनि विचार गर्नुपर्छ। त्यसैले हामीले कुनै पनि कुरा भन्नु, सोच्नु, गर्नुभन्दा अगाडि यो परमेश्वरको वचन अनुसारको साउन्ड डक्ट्रिन शिक्षा अनुसार छ कि छैन। त्यस कारणले यो अलिकति गहिराईमा सर्फेसमा हामीले विश्वास गरेपछि उद्धार पाइन्छ, पाप क्षमा पाइन्छ, यसु प्रभुले अनन्त जीवन पाइन्छ, त्यो सर्फेसमा ठिक छ। तर जब अलिकति गहिराईमा गएपछि हामीलाई साँच्ची नै धेरै शिक्षाको खाँचो पर्छ। त्यस कारणले मण्डलीको लागि आवश्यकता पर्ने यो सत्य शिक्षाको बारेमा चाहिँ तिमोथीद्वारा मण्डलीलाई सिकाउनको लागि, सुधार गर्नको लागि पावलले जुन चाहिँ पवित्र आत्माको अगुवाईमा यहाँ लेख्छन्, 1, 2 तिमोथी र तितसमा, वास्तवमा यो पास्टरहरूको लागि नभएर पास्टरले विश्वासीहरूलाई सिकाउने कुराहरू हामी यहाँ देख्दछौँ। त्यस कारणले यो हरेकको लागि भनेर थाहा हुन्छ। भन्दाखेरि पास्टरल लेटर भन्छौँ, तर पास्टरले सिकाउने उसले त्यसको जिम्मा पाउँछ, त्यो कुरा चाहिँ हामीले पाउँदछौँ। त्यस कारण अब हामी आजको कुरामा जान्छौँ, मण्डलीको सिद्धताको शिक्षालाई रक्षा गर्ने आज्ञा चाहिँ पावलले दिइराखेका छन्, मण्डलीको सिद्धता। त्यसैले आज संसारमा सबभन्दा महत्त्वपूर्ण कुरा के छ भनेदेखि यो चाहिँ चर्च हो। अब मैले यो शब्द भन्दै गर्दाखेरि हामी यहाँ धेरै मान्छे पनि छैनौँ, 15 जना, अनि धेरै जस्तो बेथानी अनुग्रहको अनि बाँकी अरू हुनुहुन्छ। वास्तवमा अहिले जुन प्रकारको यो यहाँ मात्रै होइन, अमेरिकामा त झन बढी गरिकन तपाईँलाई म सिधा भन्छु, 50-60% भन्दा बढी चर्चहरू चाहिँ यो शुद्धताको शिक्षा अन्तर्गत छैनन्। विभिन्न किसिमको समस्या उनीहरूमा संसारिक तरिकाहरू घोषेका छन्, विभिन्न किसिमको विकृतिहरू। अब त्यो सबै विषयमा आज म भन्न त भ्याउँदिनँ, तर मण्डली अनि यहाँ पनि एउटा कुरा मैले के बुझ्छु भने, मान्छेहरू नयाँ नयाँ मान्छेहरू विश्वास गर्छन्, बप्तिस्मा लिन्छन्, उनीहरूलाई स्वर्ग जानु छ, तर उनीहरू एउटा परमेश्वरको छोरा छोरीको रूपमा, स्वर्गीय नागरिकको रूपमा, जसै उनीहरू बदलिएको हुनुपर्छ, उनीहरूको क्रियाकलापमा हामीले बदलिएको देख्दैनौँ। किनभने तपाईँ र मैले सिकाउँदैनौ, हामी परमेश्वरको कुराको लागि त्यति भित्रैदेखि ज्वलन्त छैनौ। ल भन्नुहोस्, हामीले सूचना दिइराख्छौँ मण्डलीमा, अनि त्यो सूचना पालन गर्न हामी ल्याग गर्छौँ। ल्याग भने बुझ्नुहुन्छ तपाईँ, यो कम्प्युटर ल्यागिङ हुन्छ नि, होइन, त्यो इन्टरनेट अलिकति पुरानो कम्प्युटर छ अथवा फोन छ अथवा इन्टरनेट एकदमै ढिला छ भने के हुन्छ कि एउटा फाइल डाउनलोड गर्नु पऱ्यो भने घन्टौँ लाग्छ, अनि कहिलेकाहीँ फेल खान्छ। अनि कतिजना क्रिस्चियनहरू मलाई त्यस्तो लाग्छ क्या, लोते क्या, जति गरे पनि नहुने। तर तपाईँ भन्नुहोस्, म चाहिँ के विश्वास गर्छु भने नि, तपाईँ र म जब ख्रिस्टलाई विश्वास गर्छौँ नि, हामी नयाँ व्यक्ति हो, हामीमा अर्कै के भन्छ त्यसलाई, अर्कै शक्ति हामीमा सुरु हुन्छ। यो त्यो शुद्धताको शिक्षाले हामीलाई त्यो ठाउँमा पुर्याउँछ, क्रिस्चियन जीवन। अनि त्यो कुरो आज हामी अलिकति सिक्छौँ यहाँनिर, वास्तवमा विश्वासको रक्षा कसरी हुन्छ। पहिला कुरा, तपाईँ र म पक्का विश्वासी हुनु पर्यो। पक्का विश्वासी चाहिँ ल्यागिङ हुँदै हुँदैन प्रियहरू। त्यही कारणले यो कुरो पोइन्ट, यो पोइन्टमा चाहिँ हरेक व्यक्ति, किनभने तपाईँले म मेरो लागि वफादार हुनुपर्ने होइन नि, हरेक विश्वासीले यसुलाई ग्रहण गरेको कारणले येसु उद्धारकर्ता हुनुभएको कारणले तपाईँलाई थाहा छ, सुसमाचार भनेको चाहिँ येसुलाई ग्रहण गर्ने कुरा हो नि। येसुलाई ग्रहण गर्ने भनेको चाहिँ कति धेरै विश्वासीहरूले बुझ्दैनन्, के बुझ्दैनन् थाहा छ? उद्धार, मुक्ति, पाप र अधर्म र शैतानबाट छुटकारा तब मिल्छ जब हामीले हाम्रो हृदयको सिंहासनमा येसुलाई मालिकको रूपमा, राजाको रूपमा, प्रभुको रूपमा बसाल्छौँ। यो कुरोमा चाहिँ धेरै जस्तो क्रिस्चियनहरूको जीवनमा म देख्दिनँ। अनि तपाईँलाई म के भन्छु भने नि, मेरो मनमा के आउँछ थाहा छ? म प्रार्थना गर्छु, तर मेरो मनमा के आउँछ भने जो मान्छेहरू परमेश्वरमा ज्वलन्त छैनन् उनीहरूको जीवनमा जीवनको जीवन छ भने के हुन्छ? वृद्धि हुन्छ, चल्छ, सक्रिय हुन्छ, फल फल्छ। तर उनीहरूको जीवन देखेर मलाई कस्तो लाग्छ भने सायद यिनीहरू उम्रेकै छैन। तपाईँ कहाँ हुनुहुन्छ? यो एकदम महत्त्वपूर्ण कुरा हो। त्यस कारण यो शिक्षाको कुरा गर्दै गर्दाखेरि हामीले घरिघरि दोहोऱ्याए पनि यो कुरामा हामी निश्चित हुनुपर्छ। अब यहाँनिर एफिसीको मण्डलीमा चाहिँ व्यवस्थाको गलत प्रयोग भएको थियो। एउटा पोइन्टमा चाहिँ के हुन्छ भने हामी साह्रै लुज हुन्छौँ, पढ्ने तर जीवन नजिउने, यस्तो धेरै देखिन्छ। तर अर्को पक्ष भनेको के छ भनेदेखि, बढी नियम बनाउने जो यहुदीहरूको चलन थियो, 630 नियमहरू सबैले पालन गर्नु पर्यो त्यो खालको। त्यसैले एफिसीको मण्डलीमा चाहिँ त्यो खालको विचार पनि थियो। त्यसैले दुइटै पक्षबाट, एउटा चाहिँ व्यवस्था लाई ख्याल ख्याल गर्ने, राम्रोसँग त्यसको अनुसार आफ्नो जीवन नजिउने, अर्को चाहिँ त्यो व्यवस्था जीवन चाहिँ आत्माद्वारा परमेश्वरको सङ्गतिमा, भरपुरीमा, धार्मिकतामा जिउने जीवनको सट्टा उनीहरूले आफ्नै शक्तिमा प्रयास गरेर कडा प्रकारले नियम बसाल्छ। अनि कतिजना हाम्रो अर्को धर्मबाट आउने क्रिस्चियनहरूको लागि, किनभने अर्को धर्ममा के छ भने धेरै दुःख गर्नु पर्यो, धेरै मन व्रत गर्नु पर्यो, धेरै ठाउँमा धाउनु पर्यो, धेरै दान पुण्य गर्नु पर्यो, धेरै गर्नु पर्यो, धेरै गर्नु पर्यो, ताकि उसको धार्मिकताले, उसको देउताले भनौँ न, उसलाई चाहिँ प्रसन्न भएर उसले खोज्या कुरा देओस्। हामी ख्रिस्टमा विश्वास गर्दाखेरि पनि मान्छे त्यही धेरै गर्न पर्ने भन्ने कुरामा जान्छन्, होइन, पुरा गर्नु पर्यो, धेरै होइन। विश्वास चाहिँ एउटा डुङ्गाबाट खुट्टा निकालेर पुरै अर्को डुङ्गामा जानु पर्यो, दुइटै डुङ्गामा खुट्टा राख्ने होइन क्या। अब यो कुराहरू चाहिँ हामीले जति दोहोऱ्याए पनि पुग्दैन, किनभने हाम्रो जीवनमा बदलाउ चाहिँ त्यतिखेर आउँछ जतिखेर तपाईँ र मैले आफैलाई पुरै रित्याएर येसुलाई प्रभुको रूपमा लिँदैनौँ। सो नयाँ नियममा व्यवस्था कसरी लागु गर्ने भन्ने बारे तिनवटा सिद्धान्तहरूको बारेमा हामीले सिकिराखेका छौँ। दुईटा जिम्मेवारी तिमोथीलाई एफिसीको मण्डलीमा उसले गर्नुपर्ने दुईवटा ड्युटी दिएको थियो, मैले तपाईँलाई त्यही बारेमा सिकाइराखेको छु। पहिलो ड्युटी थियो त्यहाँ झुट्टा शिक्षा भएकाहरू, गलत प्रवृत्तिमा गएकाहरू, आजको मण्डलीमा गलत प्रवृत्तिमा प्रशस्त व्यक्तिहरू छन्, जसले आत्मिकी परिपक्वता, आत्मिकी कुरा अथवा पक्का विश्वासी अगुवा कुन भूमिकाबाट, कुन योग्यताबाट आउँछ, जस्तो संसारमा के हुन्छ ठुलो मान्छे हुने कुरा होइन, अब सरकारी हिसाबले, संसारिकमा होइन, नेताहरूको, राजनीतिको, पार्टीको, हरेक कुराको हिसाबले के छ, त्यहाँ ठुलो मान्छे हुन्छ, त्यसपछि सानो मान्छे हुन्छ, त्यो ठुलो ठाउँमा जानलाई अर्को मान्छेलाई कसरी हुन्छ रिजाएर फकाएर आफू माथि जान्छ। अनि त्यो परमेश्वरीय धार्मिकता र परमेश्वरीय कुरा नबुझ्ने मान्छेहरू संसारकै कुरा मण्डलीमा ल्याउँछ। धेरै मान्छेहरूको विचार संसारको कुराबाट बदलिया छैन। अब त्यही कारणले विभिन्न किसिमका विकृतिहरू त्यहाँ थिए, अब त्यसको बारेमा मैले अस्ति नै कुरा पनि गरिसकेको छु। र अब हामीले यो गएको हप्ता पनि अनि अहिले पनि हामीले के गर्दैछौँ भनेदेखि, मोसाले दिएको जुन व्यवस्था छ अब नयाँ नियममा चाहिँ कसरी लागु गर्ने, किनभने अहिले पनि विश्वासीहरू नबिजुको कारणले विभिन्न किसिमको नियमहरूको लिस्ट बनाएर त्यसलाई अभ्यास गर्छन्। तर आजको पाठबाट तपाईँ र मैले के सिक्नु पर्यो भने, हामी परमेश्वरमा कसरी अझै जीवित, के भन्छ त्यसलाई, जागृत हुन सक्छौँ, परिपक्व भरपूर जीवनमा हुन सक्छौँ, परमेश्वरको परमेश्वरमा धर्मी हुन सक्छौँ, धार्मिकतामा, हाम्रो धार्मिकता कहाँबाट आउँछ, व्यवस्था पालन गरेर आउँछ कि कसरी आउँछ। फेरि यहाँनिर पोइन्ट के छ भने, व्यवस्था हामीले उल्लङ्घन गर्दैनौँ, भङ्ग गर्दैनौँ, तर व्यवस्था पालन गर्ने कोसिस भन्दा पनि हामीले पाउने धार्मिकता चाहिँ परमेश्वरको अनुग्रहमा सित्तैमा विश्वासद्वारा, तर त्यो व्यक्ति जसले येशूको धार्मिकतालाई आफ्नो जीवनमा लिँदछ अथवा येशूलाई प्रभुको रूपमा स्वीकार गर्दछ। अनि यो तिनवटा कुरा तपाईँलाई मैले अस्ति भनेको थिएँ, यो यो मोसाको व्यवस्था कसरी प्रयोग गर्ने भन्ने सम्बन्धको शिक्षामा पावलले तिमोथीलाई लेखेको पत्रमा हामी यहाँ देख्दछौँ। पहिलो चाहिँ व्यवस्थाको सम्बन्धको कुरामा चाहिँ यो असल छ भन्ने कुरा जुन चाहिँ हामीले 1:8 हेर्छौँ, व्यवस्था असल छ, यो चाहिँ असल व्यक्तिको लागि चाहिँ होइन पनि भनेर लेखिएको छ, होइन? हामीले त्यही कुरा भर्खरै हेरेको थियौँ। यहाँनिर 8 के छ, हामी जान्दछौँ कि यदि कसैले उचित रूपले पालन गर्यो भने व्यवस्था असल छ। अनि वास्तवमा व्यवस्था पुरानो नियमको मान्छेहरूलाई व्यवस्था पालन गर्नको लागि दिएको हो, तर व्यवस्था पालन गर्न चाहिँ मान्छेले कष्टैले सकेका थिएन। र व्यवस्थाले एउटा काम के गर्यो भने उनीहरू आफै खराब छन् भनेर देखाइदियो। व्यवस्थाको काम त्यो हो, उनीहरूको जीवनको पाप, किनभने उनले पालन गर्न सकेन, आफ्नो शक्तिमा सकेन। तपाईँहरू म विश्वासमा आएपछि पनि हाम्रो शक्तिमा होइन, हाम्रो धार्मिकता चाहिँ नियम पालन गर्ने कोसिसबाट होइन, अर्कै किसिमले हुन्छ, त्यो कुरा हामी सिक्छौँ। व्यवस्था अधर्मीहरूको लागि हो, व्यवस्था चाहिँ कसको लागि दिएको हुन्छ, अधर्मीहरूको लागि चाहिँ, होइन? अनि तेस्रो पोइन्ट चाहिँ हामीले यहाँ देख्दछौँ, व्यवस्था सुसमाचार अनुरूप छ। वास्तवमा जुन चाहिँ सुसमाचार भनेको चाहिँ तपाईँ र म कसरी उद्धार पाउँछौँ, अथवा येसु प्रभुले, परमेश्वरले, येसु प्रभुद्वारा तपाईँ र मलाई मुक्तिमा ल्याउनलाई के कुरा गर्नुभयो, यो सबै कुरा जुन चाहिँ छ त्यो चाहिँ सुसमाचार हो। त्यो सुसमाचार चाहिँ व्यवस्था अनुसारको छ, अथवा जब हामी सुसमाचारमा हुन्छौँ हामीले हाम्रो जीवनमा व्यवस्था पनि पुरा भएको हुन्छ, जुन चाहिँ 1:11 हामी देख्दछौँ। सो हामीले तिमोथी लाई चाहिँ पावलले लेखेको यो शिक्षाबाट हामीले यो 3 कुरा, अथवा कसरी मोसाको व्यवस्था चाहिँ हामी विश्वासीहरूको जीवनमा पुरा हुन्छ, हामीलाई थाहा छ व्यवस्था धर्मीहरूको निम्ति दिएको होइन, जो धार्मिकतामा पुरा भइसकेको छ, व्यवस्था चाहिँ भङ्ग गर्नेहरूको लागि दिएको हो भनेर हामीले 8 देख्दछौँ, होइन? हामी जान्दछौँ कि यदि कसैले उचित रूपले पालन गर्यो भने व्यवस्था असल छ। 9 के छ, यो पनि जान्दछौँ कि व्यवस्था असल मानिसहरूको निम्ति होइन, तर भङ्ग गर्नेहरूको निम्ति, होइन? अनि त्यसपछिका जति पनि पापहरू छन्, यी सबै कुराहरू पाप छन्, भङ्ग गर्नेहरूको निम्ति। एउटा कुरा हामीले यहाँनिर विचार गर्न जरुरी छ कि क्रिस्चियनहरू, कहिलेकाहीँ क्रिस्चियनहरूले के विचार गर्छ भने नि, हामीले यहाँ के भन्छौँ, हामीले व्यवस्था पालन गर्नु पर्दैन। त्यसपछि मान्छेहरूले के सोच्न थाल्छ, ओ हामीले त व्यवस्था पालन गर्नु पर्दैन। तर त्यसको मुख्य, त्यसको अर्थ हामीले बुझ्न जरुरी छ। पालन गर्न कोसिस गरेर धर्मी ठहरिनु पर्दैन, तर तपाईँ र म जो सुसमाचारद्वारा बदलिएका हुन्छौँ, हामीमा व्यवस्था पुरा भएको हुन्छ। मोसाको व्यवस्थाबारे हामीले सोच्ने कुरा चाहिँ के छ भने, हामी ठ्याक्कै व्यवस्था हाम्रो जीवनमा पूर्ण रूपमा पुरा हुन्छ, हामीले लागू गरेको हुन्छ, तर त्यसलाई लागू गर्न हामीले प्रयास गर्नु पर्दैन। एउटा पोइन्ट मुख्य आजको के हो भने, परमेश्वरको धार्मिकता चाहिँ क्रिस्चियनहरू जो नयाँ गरी जन्मेका हुन्छन् उनीहरूले धर्मी बन्न कोसिस गर्नु पर्दैन। जसरी विभिन्न किसिमका धर्महरूले चाहिँ यतिचोटि जप्नुपर्ने, यतिचोटि घोप्टिनुपर्ने, यति एउटा तीर्थ जानुपर्ने, यति एउटा दान गर्नुपर्ने, कतिचोटि मान्छेहरू क्रिस्चियन भएर पनि अलिअलि यही खालको कुरा गरेको म देख्छु, जबकि उनीहरूले गरेको कुरा त सही नै छ। जस्तो हामी दिनदिनै बाइबल पढ्नुपर्छ, दिनदिनै मण्डली जानुपर्ने समयमा मण्डली जानुपर्छ, प्रार्थना सेवामा जानुपर्छ। यहाँ 2 पोइन्ट हुन्छ। एउटा पोइन्ट चाहिँ के हुन्छ भने, त्यो गएर तपाईँहरू मैले धार्मिकता कमाउने कुरा मान्छेले सोध्छ कहिलेकाहीँ, अनि त्यसपछि नगएपछि दुःख मान्छ। तर त्यसो होइन, तपाईँ र म चाहिँ पहिला धार्मिकता पाइसकेको, यो सबभन्दा मुख्य कुरा हो। अनि धार्मिकता पाएको व्यक्ति चाहिँ धार्मिकताको स्वभावमा हुन्छ, होइन? झुसिल किरा र पुतलीको उदाहरण हामी घरिघरि गर्छौँ नि, झुसिल किरा त्यही नै पुतली हुन्छ, तर त्यहाँ एउटा परिवर्तनको समय हुन्छ, प्युपा बन्छ अनि त्यसपछि पुतली भएपछि त्यसको स्वभावमा टोटली बदलिन्छ। वास्तवमा त्यो बदलिने कुरा चाहिँ क्रिस्चियनको जीवनमा हुन जरुरी छ, होइन? अनि यो कुरा चाहिँ एकदमै आवश्यकता छ। अनि यहाँनिर पावलले भन्छन्, क्रिस्चियन अनुभव व्यवस्थाको, क्रिस्चियन अनुभवमा चाहिँ क्रिस्चियनले जिएको जीवनमा व्यवस्था चाहिँ पूरा भइराखेको हुन्छ, उसले उल्लङ्घन गर्दैन। किनभने सबभन्दा ठुलो कुरा, येसुको धार्मिकतामा हामी धर्मी भइसकेका हुन्छौँ, यो सबभन्दा महत्त्वपूर्ण कुरा कुरा हो। अनि तपाईँलाई मैले त्यो कुरा यहाँ पढ्न चाहन्छु। व्यवस्था पालन गरेर होइन कि हामी येशु ख्रिस्टमा विश्वास गरेर धर्मी भइसकेका हुन्छौँ, होइन? त्यो सबभन्दा मुख्य कुरा हो। येशुमा हामी हाम्रो धार्मिकता चाहिँ परमेश्वरबाट आउने धार्मिक, तपाईँले रोमी 1 अध्यायमा पढ्नुभयो भने त्यो कुरा पाउनुहुन्छ। यो धार्मिकता जो छ तपाईँ र ममा आउने परमेश्वरबाट आउने धार्मिकता, जो येशु प्रभु हुनुहुन्छ उहाँले धार्मिकताको लागि सबै कुरा पुरा गर्नुभयो बलिदानद्वारा, संसारमा आएर पापको निम्ति सबै कुरा गर्नुभयो। अब येशुलाई ग्रहण गरेर उहाँको धार्मिकतामा हाम्रो धार्मिकता पुरा हुन्छ। येशु बिना हामी धर्मी हुन सक्दैनौँ। त्यस कारण हामीले व्यवस्था पालन गरेर होइन तर येशु ख्रिस्टमा धार्मिकता पाउँछौँ। त्यसैले येशु ख्रिस्ट चाहिँ हाम्रो जीवन हुनुहुन्छ, येशु ख्रिस्ट चाहिँ तपाईँ र ममा जिउनुहुन्छ। यो सबभन्दा महत्त्वपूर्ण कुरा, सायद धेरैचोटि हामीले यो कुरालाई राम्रोसँग बुझेका हुँदैन। यसकारण अब ख्रिस्ट येशुमा भएकाहरूलाई दण्डको आज्ञा छैन यहाँनिर लेखेको छ, किनभने हामीमा हाम्रो दण्ड येशुले लिइसक्नुभयो। अब यहाँनिर मुख्य कुरा के हुन्छ भने नि, कुनै पनि व्यक्ति यो दण्डमा नपर्नु पर्ने येशुको धार्मिकतामा धर्मी ठहरिएका, ऊ त नयाँ हुन्छ। उसमा कमजोरीहरू चाहिँ आइहाल्यो भने पनि ऊ सुध्रिन्छ। यो कुरामा चाहिँ कतिचोटि क्रिस्चियनहरू क्लियर भएको छैन। उनीहरूले पहिलाकै हरकत गरिरह हुन्छ, झुटा पनि बोलिरह हुन्छ, लोभ पनि गरिरह हुन्छ, ईर्ष्या पनि गरिरह हुन्छ, मान्छेको कुरा काटिरह हुन्छ, तर उनीहरूले के सोच्छ, म धर्मी छु किनभने येशुको धार्मिकता होइन। तपाईँ यदि येशुको धार्मिकता लिनुभयो भने र तपाईँले झुटा बोल्नुभयो भने तपाईँलाई थाहा हुन्छ तपाईँले झुटा बोलेको, तपाईँ पश्चाताप गर्नुपर्ने हुन्छ, फेरि नबोल्ने गर्नुपर्ने हुन्छ। यो कुरोमा क्रिस्चियनहरूले धेरैचोटि गल्ती गरेको मैले देखिराखेको छु। त्यसैले पाप गर्न हामीले छोड्नुपर्छ, अनि त्यस कारण हामी मृत्युबाट अलग भएका हुन्छौँ। अनि रोमी 8:2 के छ, पाप र मृत्युको व्यवस्थाबाट मलाई जीवन का आत्माको व्यवस्थाले ख्रिस्ट येशूमा मुक्त पारेको छ। सी पाप र मृत्युको व्यवस्थाबाट भनेको चाहिँ त्यो जुन चाहिँ व्यवस्था मसाले दिएको छ त्यो, त्यसले चाहिँ पाप देखाउँछ मान्छेलाई, त्यसलाई पालन गर्न कोसिस गर्ने गरेर धर्मी ठहरिनु खोज्दा चाहिँ आफ्नो शक्तिमा गर्न खोज्ने भयो। त हामी त येशूमा भरोसा गरेर पुरा जीवन सुम्पेर उहाँको इच्छा मात्रै गर्ने, उहाँको बाटो मात्रै हेर्ने, उहाँलाई प्रभुत्वको रूपमा, प्रभुको रूपमा, मालिकको रूपमा हृदयमा राख्ने, उहाँले जे चाहनुभयो त्यो गर्ने, त्यो यस आत्मामा येशुसँगै एक हुने, त्यो व्यक्तिमा येशुको धार्मिकता हुन्छ। ख्रिस्ट येशुमा मुक्त पारेको छ, उसको चाहिँ आत्माको व्यवस्था अब व्यवस्था पालन गर्ने व्यवस्था होइन कि, अब आत्माको व्यवस्था उसमा हुन्छ, त्यसरी उसमा धार्मिकता हुन्छ। यहाँ 3 के छ, पापमय स्वभावले दुर्बल पारिएको हुनाले व्यवस्थाले जे गर्न सकेन, व्यवस्थाले मान्छेलाई धर्मी बनाउन सकेन, किनभने उसमा पापमय स्वभाव, अङ्ग्रेजीमा त्यसलाई फ्लेस भन्छ। त्यो पापमय स्वभाव भनेको चाहिँ आदमबाट जब हामी जन्मिन्छौँ हरेक मान्छेमा चाहिँ त्यो स्वभाव, पापमय स्वभाव। एक्चुअली तपाईँले बुझ्नुपर्छ, नयाँ जीवन पाएर येशूलाई विश्वास गरेपछि पनि हामीमा त्यो पापमय स्वभाव चाहिँ रहिरहन्छ। यो पनि कति मान्छेहरूले बुझ्दैन, त्यो पापमय स्वभावलाई हामीले दिनदिनै क्रुसमा टगाउनु पर्छ, क्रुसमा टाङ्नुपर्छ। येशु प्रभुले भन्नुभएको, कोही मेरो पछि आउने गर्छ भने, आउने चाहन्छ भने उसले के गर्नुपर्छ, आफैलाई इन्कार गर्ने, दिनहुँ आफ्नो क्रुस बोक्ने अनि मेरो पछि आउने। भनेको मतलब के हो, त्यो पापमय स्वभाव। कुनै पनि बेला तपाईँ र ममा त्यो पापमय स्वभावलाई काम गर्न दियो भने परीक्षाको रूपमा, किनभने जुन बेलामा हामी स्वार्थको बारेमा सोच्छौँ नि, म कोही मान्छेसँग यो चाहिँ धनी भयो म चाहिँ गरिब भएँ, यो राम्रो भयो म चाहिँ नराम्रो भएँ, यसको छोरछोरी राम्रो भयो म नराम्रो, त्यसपछि तपाईँले के गर्नुहुन्छ, तपाईँले लोभ गर्न थाल्नुहुन्छ, तपाईँले त्यसको लागि प्रयास गर्न थाल्नुहुन्छ, त्यतिखेर के भयो, तपाईँले पापमय स्वभावतिर जानुभयो, परमेश्वरमा भरोसा गर्नु भएन। त्यसैले उहाँले आफ्नो पुत्रलाई पापमय शरीरको स्वरूपमा पाप बलि चाहिँ पठाउनु भयो, यसरी उहाँले पापलाई शरीरमा नै दण्ड दिनुभयो येशूले। त्यो पापमय स्वभाव जो आदमको स्वभाव छ त्यसलाई उहाँले दण्ड दिइसक्नुभयो। यस हेतुले 4:8 कि व्यवस्थाको उचित आवश्यकता हामीमा पूर्ण होस्। अब व्यवस्थाको उचित आवश्यकता पूर्ण चाहिँ कसरी हुन्छ, येशूले त्यो पाप स्वभावको लागि मरिसक्नु भयो, त्यसमाथि विजय हासिल गर्नुभयो। हामी जो पापमय स्वभाव अनुसार होइन तर पवित्र आत्मा अनुसार, अब हामी त पवित्र आत्मा अनुसार चल्छौँ नि, तपाईँ जो पवित्र आत्मा अनुसार चल्नुहुन्छ तपाईँमा केही कुराको घटेकैमै हुन्छ, तपाईँलाई घरिघरि सम्झाउनु पर्छ कि मण्डलीमा यस्तो गर्नुपर्छ, मान्छेहरूलाई प्रेम गर्नुपर्छ, सुसमाचार सुनाउनु पर्छ, किनभने तपाईँमा त पवित्र आत्माको अगुवाईमा त पर्फेक्ट हुन्छ नि। होला हामीले कहिलेकाहीँ बिर्सिन्छौँ, कहिलेकाहीँ हामीमा कमजोरी पनि हुन्छ, हामीले परमेश्वरको अगाडि अझै जानुपर्छ। त्यस कारण यो कुरो एकदम महत्त्वपूर्ण कुरा हो। त्यसैले कसैले म चाहिँ पक्का क्रिस्चियन हुँ, म अगुवा हुँ, मलाई चाहिँ यस्तो चाहिन्छ भन्ने भन्दा पहिला सोच्नु पऱ्यो कि ऊ के येसुको आत्माद्वारा हरेक धार्मिकताको जीवनमा ऊ सफल छ, परमेश्वरको फल उसलाई फलिराखेको छ। यो सबभन्दा त्यो चाहिँ येसुलाई प्रभु बनाउनु पऱ्यो। त्यस कारणले कुनै पनि व्यक्ति क्रिस्चियन छ भने पाप स्वभाव अथवा जति पनि खराबी कुरा छ उसको जीवनमा रहँदैन, यो कुरा हामीले बुझ्नु पऱ्यो। त्यस कारणले यहाँनिर 5 पदमा के छ रोमी 8 को भने, किनभने पापमय स्वभाव अनुसार चल्नेहरूले शरीरका कुरामा मन लगाउँछन् तर आत्माअनुसार चल्नेहरूले आत्माको कुरामा मन लगाउँछन्। शरीरका कुरामा मन नलगाउने मान्छे कोही होला? तर कोही मान्छे होला जसले चाहिँ पूर्ण रूपमा परमेश्वरमा भरोसा गरेर प्रभु तपाईँले मलाई के गर्न चाहनुहुन्छ, मेरो बोलावट के हो, तपाईँको निम्ति म कसरी अगाडि बढ्ने, पूर्ण रूपमा परमेश्वरलाई आफ्नो कुरा सुम्पेर, त्यस्ता मान्छे चाहिँ हो परमेश्वरको क्रिस्चियनहरू बुझ्नुहुन्छ। दिनदिनै हामीले त्यही कुरालाई प्रयास गर्नुपर्छ। त्यसैले व्यवस्थाले हामीबाट हामीले केही पुरा गर्नुपर्छ भनेर डिमान्ड गरिरहेको हुन्छ, होइन? हाम्रो जीवनमा धार्मिकताको एउटा स्तर हुन्छ नि, एउटा स्ट्यान्डर्ड हुन्छ नि, व्यवस्थाले सेट गर्छ। हामीले धर्मी जीवन जिउनुपर्छ भनेर व्यवस्थाले माग गर्छ। अनि अब हामीले कुन कुन व्यवस्था पालन गरेर धर्मी हुने भनेर लिस्ट बनाउनु थाल्यो भने वास्तवमा हाम्रो शक्तिले त्यसलाई पुरा गर्न सक्दैनौँ। त्यस कारणले यहाँनिर प्रश्न के भनेको छ भने नि, हामीले त येसुलाई प्रभु बनाएर उहाँको इच्छाको पछि लाग्नु पऱ्यो, आत्माको अगुवाई खोज्नु पऱ्यो। आत्माले हामीलाई परमेश्वरको वचनद्वारा डोर्याउनुहुन्छ, अनि हामीले धार्मिकता कमाइराख्नु पर्दैन, हामी त पहिल्यै धर्मी भइसकेका छ। यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। त्यस कारणले यहाँनिर के छ भने, व्यवस्थाले सेट गरेको स्तर अथवा त्यो धार्मिकताको स्तर हो त्यो हाम्रो आफ्नो शक्तिले पुरा गर्न सक्दैनौँ। त्यस कारणले सुसमाचारको एउटा खुसीको खबर, सुसमाचार के हो भने सुसमाचारद्वारा चाहिँ हामीले त्यो धार्मिकता येशु ख्रिस्टमा विश्वासद्वारा प्राप्त गर्छौँ जुन चाहिँ येशु प्रभुको मृत्यु र पुनरुत्थानसँग सम्बन्धित छ। त्यसले हामीले दिनौँ उहाँको मृत्यु, उहाँको बौरी उठाएको कुरालाई सम्झन्छौँ, किनभने उहाँ हाम्रो पापको लागि पनि मर्नुभयो, अनि उहाँ त्यसमाथि विजय र पाप र शैतानलाई विजय गरेर बौरी उठ्नुभयो। त्यो कुरा तपाईँ र मैले जब मानिलिन्छौँ तपाईँ र ममा पनि धार्मिकताको कुरा हुन्छ। येशु ख्रिस्ट हामीमा जिउनु पर्यो। क्रिस्चियन जीवन जिउने येशु मात्रै हुनुहुन्छ अहिलेसम्म। तपाईँ र म पक्का क्रिस्चियन जीवन जिउने इच्छा छ धार्मिकताको भनेदेखि के गर्नु पर्यो, येशुलाई हामीद्वारा जिउन दिनु पर्यो। यो क्रिस्चियनिटी हो, प्रियहरू हो। त्यसपछि तपाईँको आफ्नो त केही पनि हुँदैन, सबै परमेश्वरको हुन्छ, तर परमेश्वरको कुरा तपाईँको हुन्छ, होइन? त्यसैले सित्तैमा वरदानको रूपमा, उपहारको रूपमा, गिफ्टको रूपमा हामीले येशु ख्रिस्टबाट उहाँको पर्फेक्ट धार्मिकता पाउँछौँ। येशुको जीवन हाम्रो निम्ति त्यसैको निम्ति दियो ताकि हामी परमेश्वरको अगाडि निर्दोष हुन सकौँ, येशुको धार्मिकताको वस्त्र पहिरेको जस्तै, होइन? बाइबलमा वस्त्र पहिरिने कुरा पनि छ। हाम्रो आत्मा उहाँको आत्मासँग एक भएको हुन्छ, होइन? त्यही कुरो हामीले के गर्छौँ यहाँनिर कोरन्थ, पहिलो कोरन्थ 6:17 के छ, जो प्रभुसँग एक हुन्छ त्यो उहाँसँग आत्मामा एउटै हुनेछ। देख्नुभयो, जसले प्रभुलाई ग्रहण गर्छ, अब यो शिक्षा त हामीले खालि बाइबलमा पढ्ने र प्रचार गर्ने मात्रै हो कि तपाईँ र मेरो जीवनमा साँच्ची नै भरोसा गर्ने हो? तपाईँ र म यो प्रकारले जब क्रिस्चियन हुन्छौँ नि, हामी संसारका रहँदैनौँ, तब मात्र हामी स्वर्गका नागरिकताको कुरा आउँछ। हामीले जिउने कुरा संसारको तरिकाले हुँदैन। कतिचोटि हाम्रो छिमेकी, हाम्रो साथी, हाम्रो इष्टमित्र, हाम्रो नातागोता परमेश्वरलाई चिन्दैन, उनीहरूको अगाडि तपाईँले कसरी जिउनुहुन्छ? उनीहरूको अगाडि आत्माको अगुवाईमा, पवित्रतामा परमेश्वरलाई उचालेर जिउन सक्नु भएन भने तपाईँ उनीहरूसँग कम्प्रोमाइज गर्न पुग्नुहुन्छ। त्यस कारण धेरै किसिमको समस्या हुन्छ। हो, उनीहरूलाई हामीले माया गर्नुपर्छ, सुसमाचार सुनाउनु पर्छ, तर के तपाईँको जीवनमा येशु ख्रिस्ट प्रभु भएर जिउनु भएको कुरा तपाईँको वरिपरि हुने मान्छेले देख्छ? येशुको कुरालाई तपाईँले चाहे जेसुकै भए पनि कहिल्यै पनि इन्कार नगरेर टर्काल हो। त्यही कुरा चाहिँ येशु प्रभुले मत्ती 5 मा भन्नुभएको छ, डाँडामा बसालिएको सहर लुकाएर लुक्दैन, तिमीहरू जगतका नुन हौ, संसारका ज्योति हौ। प्रियहरू, यो सबै कुरा तपाईँ र म येशुमा भएको धार्मिकतामा। त्यसैले हामीले क्रिस्चियनहरूलाई, त्यही कारण मण्डलीमा भन्छु नि म घरिघरि दोहोऱ्याइराख्छु, यो गुटबन्दी विभिन्न किसिमका भित्र र बाहिर के भन्छ कुरा गर्ने अनि सबै कुरा अगाडि नै, मण्डलीमा कुनै पनि व्यक्तिले आफ्नो गुट खडा गर्नु शैतानको काम गर्नु हो। किनभने मण्डली त येशुको शरीर हो नि, जब आफ्नो आफ्नो गुट खडा गर्छ के हुन्छ, त्यो त ट्युमर जस्तो हो नि, त्यसले त मण्डलीलाई परमेश्वरको इच्छाबाट बाहिर लान्छ नि। तर धेरै जस्तो मान्छेले के विचार गर्छ भने नि, ऊ चाहिँ अरूभन्दा बढी आत्मिकी, त्यसैले बढी बढी आत्मिकी मान्छे बसेर अरूभन्दा फरक विचार गर्न थाल्छ। तपाईँहरूलाई म सिधा भन्न चाहन्छु, त्यो परमेश्वरको योजना होइन। परमेश्वरको योजना जतिजना मण्डलीमा हुन्छन् सबै एकतामा गाँसिने, परमेश्वरको इच्छाको निम्ति समर्पित हुने, यो एकदमै महत्त्वपूर्ण कुरा हो। त्यसैले पावलले भन्न खोजेको कुरा के हो भनेदेखि, व्यवस्थाको धार्मिक व्यवस्था चाहिँ अधर्मीहरूको लागि हो, धर्मीहरूको लागि होइन। किनभने हामीमा चाहिँ ख्रिस्टको धार्मिकता छ, हामीले जिउँदाखेरि चाहिँ ख्रिस्ट येशूको शक्तिमा, आत्माको शक्तिमा हामी धार्मिकताको जीवन दिनदिनै जिउँछौँ। हामीले त्यो एउटा अर्को नियम पालन गर्न कोसिसै गर्नु पर्दैन, हाम्रो पूर्ण भित्रदेखि विचार, हाम्रो एटिच्युड, हाम्रो मोटिभ धार्मिकताद्वारा हुन्छ। क्रिस्चियनहरूले धार्मिकताको पुरा व्यवस्था पुरा गरिराख्नु पर्दैन, उनीहरू धार्मिकतामा जी राखेका हुन्छन्। क्रिस्चियन भएकोले अब आफ्नो स्वभाव नेचर भन्छ बदलिएको हुन्छ। अनि एउटा पोइन्ट के छ भने नि, क्रिस्चियन भएपछि त नेचर बदलिने कुरा त बाइबलमा छ, जो सुसमाचारको शक्तिको कारणले हो। अनि दोस्रो कोरन्थी 5:17 कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो कुरा गयो, अब नयाँ छ। त्यो नयाँ सृष्टिको कुरा जहाँनिर छ नि प्रियहरू, हरेक क्रिस्चियनको निम्ति यति कडा परमेश्वरको क्लियर वचन छ, तर तपाईँ र म के गर्छौँ, पुरानै स्वभावमा जिउँछौँ। किनभने तपाईँ र मैले धेरै अरू वरिष्ठ क्रिस्चियनहरू त्यस्तै देखेका छौँ, तछाड मछाड प्रियहरू हो। एकदम सरप्राइज के हुन्छ भने नि, तपाईँले देखेका वरिष्ठहरू परमेश्वरको राज्यमा नभेटिन सक्छ। त्यसैले होसियारी हुनुहोस्, यो परमेश्वरको वचनमा जे छ त्यो कुरो हाम्रो लागि हो, जुन सुसमाचारको शक्तिद्वारा हामीले प्राप्त गर्ने धार्मिकता येशु ख्रिस्टमा अलरेडी हामीले धार्मिकता प्राप्त गरिसकेका हुन्छौँ। त्यसैले पावलले 1 तिमोथी 1:11 भन्छन्, यो मलाई सुम्पिएको परम धन्य परमेश्वरको महिमित सुसमाचार अनुसार छ। यो व्यवस्था पुरा गरेको जुन चाहिँ येशु ख्रिस्टको धार्मिकता हाम्रो धार्मिकता हुन्छ, हामीले येशु ख्रिस्टको धार्मिकतामा जिउँछौँ। अनि पावलले यो कुरालाई घरिघरि दोहोऱ्याउँछ कि परमेश्वरको यो महिमित सुसमाचार, किनभने सुसमाचारद्वारा तपाईँ र म धर्मी ठहरिन्छौँ, सुसमाचारमा विश्वास गरेर सुसमाचारले तपाईँ र मलाई बदलिएको हुन्छ, होइन। हामीले व्यवस्था पालन गरेर परमेश्वरको एप्रुभल खोज्नु पर्दैन। एप्रुभल भने बुझ्नुहुन्छ, धेरैचोटि परमेश्वरलाई खुसी बनाउन अरू धर्ममा त्यही गर्छ नि, जतिचोटि होइन, कतिचोटि हजारौँचोटि घोप्टो पर्ने, त्यो सुत्ने र उठ्ने गर्छ के अरे यो बुद्धिस्टहरूले, हिन्दूहरूले चाहिँ, अनि यो फास्टिङ गर्ने, व्रत बस्ने, पूजा गर्ने, अनि क्रिस्चियन भएर पनि त्यस्तै हिन्दू जस्तै पूजा गर्ने, व्रत बस्ने गर्न खोजिराखेको छ। त्यो तपाईँको व्यक्तिगत कुरा हो, तर परमेश्वरले तपाईँलाई धार्मिकताको लागि व्रत बस्नु भन्नुहुन्, फास्टिङ भन्छ नि, ए 40 दिनको फास्टिङ, तपाईँलाई 40 दिनको फास्टिङले व्रत धर्मी बनाउने होइन, व्रत धर्मी येशु ख्रिस्टलाई लिनुहोस् प्रभुको रूपमा प्रियहरू हो। सायद 40 दिनको फास्टिङले केही आशिष हुन्छ होला, तर 40 दिनको फास्टिङ नै गर्नुपर्छ भन्ने जरुरी छैन। अनि जतिवटा 40 दिनको फास्टिङ गरे पनि तपाईँको हृदय परमेश्वरको आत्माद्वारा चलाइएको छैन, तपाईँमा लोभ छ, घमण्ड छ, ईर्ष्या छ, अझै पनि सांसारिक कुराहरूको लागि पछि लाग्नुहुन्छ, लोभ गर्नुहुन्छ, झुटा बोल्नुहुन्छ, अर्काको कुरा काट्नुहुन्छ, के हुन्छ, केही काम लागेन, तपाईँमा परमेश्वरको धार्मिकता हुँदैन। परमेश्वरको धार्मिकता हुने व्यक्ति त शत्रुलाई पनि प्रेम गर्छ। यहाँ प्रश्न आउँछ, व्यवस्था कसको निम्ति दिएको हो त? अनि त्यही कुरो चाहिँ हामीले यहाँनिर पहिलो तिमोथी 1:9-10 हामी देख्दछौँ भने तपाईँलाई मैले पढिसकेको छु त्यो कुरा। पहिलो तिमोथी 1:9-10 तपाईँलाई म फेरि पढिदिन्छु। व्यवस्था दिएको छ हामी जो हामी यो पनि जान्दछौँ कि व्यवस्था असल मानिसहरूको निम्ति होइन, तर व्यवस्था भङ्ग गर्नेहरू र अनाज्ञाकारीहरूको निम्ति भक्तिहीन पापीहरू अपवित्र दूषितहरू, अब यहाँ पितृघातक र मातृघातकहरू होइन, किल द प्यारेन्ट्स भनेको छ अर्कोमा, भनेको चाहिँ बाइबलमा 10 आज्ञामा के छ? आमा बाबुलाई आदर गर्ने कुरा छ। त्यसैले वास्तवमा कुनै पनि व्यक्ति परमेश्वरको छोराछोरी हो, क्रिस्चियन हो, धार्मिकतामा छ भनेदेखि के हुन्छ? उसले आमा बाबुलाई दिनुपर्ने आदर स्वइच्छाले दिया हुन्छ, स्वार्थको लागि होइन। अनि त्यसप्रति गडबड गर्ने त्यो घातक जस्तै हो होइन, ज्यान माराहरूको निम्ति। अब ज्यान मार्ने कुरा मत्तीमा हामीले के पढ्छौँ? मान्छेलाई तरबार लिएर अथवा बन्दुक लगाएर मान्छेलाई शरीरमा हानेर मार्ने नै ज्यान मारा होइन, कुनै मान्छेको बारेमा खराबी सोध्नु ज्यान मारा हो। त्यो कुरो हामीले बुझ्नु पऱ्यो, बाइबलको स्ट्यान्डर्ड बुझ्नु पऱ्यो। अनि त्यो कसरी सम्भव छ? मान्छेको बारेमा नराम्रो सोच्नु, आफू मात्रै राम्रो हुन सोच्नु कसरी सम्भव छ? कसरी सम्भव छ भने तपाईँले येशु ख्रिस्टको धार्मिकतालाई लिनु पऱ्यो, आफैलाई क्रुसमा टाङ्नु पऱ्यो। 10 व्यभिचारीहरूको निम्ति, पुरुषगामीहरूको निम्ति, अनि यहाँनिर अपहरणकारीहरूको निम्ति, झुट्टा बोल्नेहरूको निम्ति, झुट्टा गवाही दिनेहरूको, यो झुट्टा बोल्ने र झुट्टा गवाही दिने कुरा चाहिँ धेरै मान्छेहरूले यति सजिलै गरिरहेको छ, क्रिस्चियनले म कुरा गरिरहेको छु, सत्य सिद्धान्तका विरुद्धमा भएकाहरू, त्यही साउन्ड डक्ट्रिन जो चाहिँ त्यसको विरुद्धमा छ, यसको निम्ति चाहिँ व्यवस्था दिएको हो भनेर हामी हेर्दछौँ। अनि यो लिस्टमा दुई किसिमको छ, तपाईँलाई मैले त्यति भनेर आज सिद्धाउँछु किनभने हामी चाहिँ हाम्रो टाइम चाहिँ जाँदैछ। त्यसैले तपाईँलाई दुई किसिमको यो व्यवस्था, वास्तवमा मानिसहरू यो दुई किसिमको मान्छेहरू, दुई किसिमले मान्छेहरू व्यवस्था भङ्ग गर्ने रहेछन्। एउटा चाहिँ के छ भने मान्छेहरू जो चाहिँ वाट दे आर होइन, एउटा चाहिँ उनीहरू के हुन् त्यसको लागि व्यवस्था दिएको हो। त्यो उनीहरू के हुन् भन्ने एक किसिमको मान्छे हुन्छन् होइन, उनीहरूले के गर्छन् वाट दे डु, त्यो वाट दे डु भित्र चाहिँ क्रिस्चियनहरू पनि पर्छ। त्यो क्रिस्चियनहरूको निम्ति चाहिँ व्यवस्थाले के गर्छ? उसले गरेको कुरा गल्ती भनेर देखाउँछ नि, हुन त पवित्र आत्माले देखाउनुहुन्छ। त्यसैले तपाईँ र म क्रिस्चियन भएको भनेको चाहिँ हामी आफै अर्कै व्यक्ति हुन्छौँ। कोही क्रिस्चियन छ भने नयाँ सृष्टि भनेछ नि, वाट वी आर वी बिकम भनेको मतलब कुनै व्यक्ति विश्वासद्वारा क्रिस्चियन हुनु भनेको चाहिँ ऊ चाहिँ अर्कै खालको व्यक्ति हुन्छ, ऊ चाहिँ ख्रिस्ट जस्तो हुन्छ, ख्रिस्टको स्वभाव उसमा हुन्छ किनभने ख्रिस्टको आत्मा उसमा बास गर्नुहुन्छ। अनि पावल भन्छन् व्यवस्था भङ्ग गर्नेहरू, विद्रोहीहरू, धर्मी, त्यो हामीले जुन चाहिँ 9 र 10 जुन पढेका थियौँ त्यो सबै कुराहरू के छ? वाट दे आर भन्ने भित्र पनि भित्र पर्छ होइन, वाट दे आर भन्ने भित्र पर्दाखेरि चाहिँ के हुन्छ भने पाप चाहिँ 5 किसिमले गरिन्छ अरे होइन। धेरै जस्तो हामीले के भन्छौँ भने पाप कसरी गर्न सक्छ हामीले भन्दा चाहिँ एउटा चाहिँ हातले अथवा खुट्टाले गर्ने, अर्को चाहिँ मुखले बोल्ने, तेस्रो चाहिँ विचार गर्ने, यो तिनटै किसिमले पाप हुन्छ। तपाईँले भित्र के विचार गर्यो कसैलाई थाहा हुँदैन, तर तपाईँले त्यसमा पनि पाप गर्न सक्नुहुन्छ, परमेश्वरको दण्ड छ त्यसको निम्ति। बोलेको कुरा सुन्ने मान्छेले देख्छ तपाईँले पाप गरेको, हातले केही गराएको छ भने सबैले देख्छ होइन। तर यहाँ यो तिनटै कुरा, तर त्यसमा पनि के भन्छ भनेदेखि 5 किसिमले पाप गर्छ भन्छ। पहिलो चाहिँ उसले गरेको भयो एक्सन, दोस्रो चाहिँ उसले बोलेको भयो स्पिक, तपाईँले बोल्दाखेरि परमेश्वरको इच्छाभन्दा फरक कुरा बोल्न थाल्नुभयो, गलत कुरा, जस्तो मान्छे रिसायो भनेदेखि जे पनि बोल्छ नि, त्यही भएर रिस गर्नु हुँदैन भन्ने कुरा, रिसाउनु पनि पाप हो भनेछ, मान्छेलाई रिस उठ्छ तर पाप नगर भनेको छ होइन बाइबलमा। तर धेरै जस्तो क्रिस्चियन रिस मात्रै होइन कि त्यसको रिसको बदलामा काम पनि गरेर आउँछ, तिनीहरू त परमेश्वरको होइन नि, होला ऊ नयाँ जन्म पाएर फेरि परमेश्वरको अगाडि गलत जीवन जिउने त्यो पनि हुनसक्छ, तर यो कुरो पक्का हुनुपर्छ उनीहरू परमेश्वरलाई को निम्ति जिराएको छैन, त्यो गलत कुरा गर्नेहरू होइन। अनि दोस्रो तेस्रो कुरा चाहिँ हाम्रो विचार, अब यो विचार, एटिच्युड, मोटिभ, यो तिनवटा कुरा छ। थिङ्किङ एटिच्युड भनेको चाहिँ मान्छेको नियत, अवधारणा, नियत, मोटिभ र एटिच्युड उस्तै उस्तै हुन्छ। मोटिभ भनेको चाहिँ मान्छेले कुनै कुरा गर्छ नि, जब मान्छे के भन्छ यो संसारिक तवरले यही छ, अलि राम्रो लुगा ला मान्छे देख्यो भने हामी त्यसलाई एक किसिमले बोल्छौँ, अलिक झुत्रे झाम्रे छ भने अर्को किसिमले बोल्छौँ, होइन? अनि कहिलेकाहीँ क्रिस्चियनहरूले पनि गर्छ यो, होइन? अलिक ठुलो घर भएको, अलि राम्रो गाडी छ भने एक किसिमले बोल्छौँ। तर तपाईँ र म त्यस्तो नहुनुपर्ने, हामीमा पक्का परमेश्वरको हो। हामीले हाम्रो हो चाहिँ हो, होइन चाहिँ होइन, हाम्रो केही डिस्क्रिमिनेसन नहुनुपर्ने। तर त्यस्तो किन हुन्छ? किनभने त्यतिखेर हामीलाई संसारिक कुराले नै प्रभाव पारेको हुन्छ। त्यस कारणले एटिच्युड भन्छ त्यसलाई, मोटिभ, नियत भन्छ। अनि मान्छेहरूले मोटिभले के गर्छ? मान्छेलाई फसाउने, खुट्टा तान्ने भन्छ नि, मान्छेको बदनाम गर्ने। त्यसैले मान्छेको मुखमा, विचारमा केही कुरा आउनु अगाडि सोच्नुपर्छ। तपाईँले कुनै पनि व्यक्तिले अर्को व्यक्तिको बारेमा गलत काम गरिराखेको देख्नुभयो भने तपाईँले त्यो मान्छेलाई तुरुन्तै भन्नुपर्ने हुन्छ। तर म एउटा कुरा चाहिँ आज सिद्धाउन चाहन्छु। अनि त्यसैले दुई किसिमको समूह, एउटा चाहिँ रिजेनेरेटेड, अर्को चाहिँ अनरिजेनेरेटेड। भनेको चाहिँ तपाईँले बुझ्नुहुन्छ होला, नयाँ जन्म पाएका र नपाएका व्यक्तिहरू दुई किसिमको हुन्छ। अनि कतिचोटि नयाँ जन्म पाएका व्यक्तिहरू पनि कमजोर हुन्छन्, उनीहरूको जीवनमा कतिचोटि समस्या आउँछ, उनीहरूले पश्चाताप गर्नुपर्ने हुन्छ, उनीहरूले दिनदिनै ख्रिस्टको धार्मिकतामा जिउनुपर्ने हुन्छ। अन त्यस कारणले यहाँनिर व्यवस्था चाहिँ रिजेनेरेटेड मान्छेहरू, होइन, पहिलो समूह भयो, जो चाहिँ नयाँ गरी जन्मेकै छैनन्, जो क्रिस्चियन होइनन्, चाहे तपाईँको एकदमै मनपर्ने नजिकको मान्छे होस्, चाहे तपाईँलाई मन नपर्ने टाढाको मान्छे होस्, जो मान्छे ख्रिस्टलाई प्रभु बनाएर उहाँको आत्माद्वारा नयाँ गरी जन्मिएको छैन, ऊ अनरिजेनेरेटेड, त्यो मान्छेले परमेश्वरको धार्मिकता दिनु सक्दैन, उसले येशु ख्रिस्टको धार्मिकता स्वीकार्नुपर्छ। त्यसैले व्यवस्था त्यस्तो खालको मानिसहरूको निम्ति हो, होइन? अर्को कुरा चाहिँ मण्डलीमा कसरी मेन्टेन गर्ने कि मण्डलीमा चाहिँ सही कुरा होस्, धार्मिकताको काम होस्। अब मण्डलीले चाहिँ मान्छेहरूले गल्ती गर्यो भने मण्डलीको एउटा प्रोसेस छ, त्यो कुरामा तपाईँलाई भन्न चाहन्थे। सायद त्यो अर्को हप्तालाई राख्नुपर्छ कि यो चाहिँ खासमा मत्ती 18 अध्यायमा तपाईँले देख्नुहुन्छ, 15-17 यहाँनिर मण्डलीले कसरी व्यवहार गर्नुपर्छ। तपाईँलाई यो शिक्षाको बारेमा अर्को हप्ता म सिकाउँछु, किनभने आज टाइम गइसक्यो। यो 18-15 के अरे 17 के अरे 15 मत्ती 18 यहाँ तिनवटा प्रोसेस छ, के चारवटा स्टेप छ जब मण्डलीमा कोही व्यक्तिले गलत काम गर्छ। यो अर्कोचोटि हामी हेर्छौँ, यो कुरो एकदम आवश्यकता छ। अनि तपाईँलाई यो कुरो जब थाहा हुन्छ, क्रिस्चियनहरूले पाप गर्यो, यो चारवटा स्टेप छ। आज तपाईँ र मैले देखेका मै हुँ भन्ने क्रिस्चियन पास्टरहरू, अगुवाहरूले के गरिरहेछ? टोटल्ली गल्ती गरिरहेछ कि परमेश्वरको अगाडि उनीहरू क्षमा पाउँछन्? पश्चाताप गर्नु पर्यो, बदलिनु पर्यो, फेरि मिलाप गर्नु पर्यो। त्यही कारण म हामीले यो सबै कुरा बुझोस् भन्ने मेरो इच्छा छ कि क्रिस्चियन व्यक्ति चाहिँ के गर्नुपर्छ। जुन मान्छेले गरिरहेको कुराहरू छ नि, हामीले उनीहरूले गरे गल्ती पनि जानेको छैन क्या, त्यो कुरो चाहिँ मैले यो मण्डलीमा देखिरहेको छु क्या। यो चाहिँ मलाई एकदम दुःख दिन्छ मलाई, किनभने मान्छेले गरेको कुरा होइन, घरिघरि अघि भने नि त्यो पाँचवटा कुरा, मोटिभ, एटिच्युड, घरिघरि अर्काको बदनाम गर्ने र मान्छेलाई भड्काउने झुट्टै बोल्या छ। तपाईँले विचार गर्नुपर्छ। त्यस कारणले प्रियहरू, यो त्यसैले क्रिस्चियन तरिका, कोही मान्छे पर्फेक्ट हुँदैन, त्यो चाहिँ हो, तपाईँ र मेरो जीवनमा कहिलेकाहीँ गल्ती हुन्छ, तर हामी चाहँदैनौँ। तर त्यसलाई सुधार्ने एउटा तरिका छ बाइबलमा। कोही मान्छे धार्मिकताको मान्छे छ, येशूको चेला हो, ऊ चाहिँ आत्माअनुसार हिँड्छ, ऊ एकदमै विश्वासयोग्य मान्छे, परिपक्व असल मान्छे, र अर्को मान्छेको जीवनमा केही गल्ती देख्यो भने त्यसको बाइबलमा निश्चित डाइरेक्सन छ, त्योभन्दा दाहिने बायाँ जानु, त्यो मान्छेले पाप गर्छ, यो कुरोमा हामी जानेको छैनौँ। यो कुरो तपाईँलाई म अर्को हप्ता एकदमै प्रष्ट पारेर सिकाउन चाहन्छु, जुन चाहिँ मत्ती 18 छ। यो कुरो मण्डलीमा आवश्यकता छ। अर्को कुरो म के भन्छु भने, व्यवस्था चाहिँ नियम भङ्ग गर्नेहरूको लागि भनेर जुन हेरिरहेको छौ नि, सानोतिनो कुरा अर्काको बारेमा काट्ने गोसेप भन्छ, अनि सानोतिनो झुट्टा बोल्ने, अनि अलिअलि ईर्ष्या, अलिअलि महत्त्वकाङ्क्षा, के भन्छ त्यसलाई, मान्छेसँग कम्पेयर गरेर लोभ, स्वार्थ, यो मान्छेहरूको जीवनमा घरिघरि भइराखेको हुन्छ। भर्खरै विश्वास गरेको मान्छेहरू केटकेटीको रूपमा हुन्छ, उनीहरूमा हुनसक्छ होला, तर तपाईँहरूमा परिपक्व भयो भने चाहिँ यस्तो कुरा हुनु हुँदैन। यो भइराखेको कारण किन छ भने नि हामी कहिले पनि वचनमा गइरहेनौँ, हामी कहिले पनि आत्मामा परिपक्वतिर लागेनौँ। मान्छे परिपक्व हुन जरुरी छ, त्यो परिपक्वता कहाँबाट आउँछ? येसुको क्रुसले हाम्रो जीवनमा आफ्नो काम सिद्धाउनु पर्छ। तपाईँले जति क्रुसलाई काम गर्न दिनुहुन्छ तपाईँ येसु जस्तो हुनुहुन्छ। जो मान्छे येसु जस्तो हुन्छ नि त्यो मान्छेले केही कुरा गर्दैन जुन कुरा परमेश्वरको अगाडि गर्न योग्य हुँदैन। त्यस कारणले आजको लागि यति नै राख्छु। यो मण्डलीले कसरी डिल गर्ने त मान्छेले समस्या गरे यो अर्कोचोटि हामी हेर्छौँ। आउनुहोस् प्रार्थना गरौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ आजको यो वचनको लागि। हामीलाई अझै सिकाउनुहोस् प्रभु, ताकि हामी तपाईँको धार्मिकतामा जिउने व्यक्तिहरू, तपाईँको स्वभावमा, नयाँ स्वभावमा जिउने व्यक्तिहरू र अरू मानिसहरूको बिचमा तपाईँको राज्य यही प्रकारले बढाउन, तपाईँको महिमा गर्ने, न कि पाप स्वभाव र स्वार्थमा। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ सबै कुराको लागि। येशु प्रभुको नाम, आमेन।
आमेन।